This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते श्रोताहरू, अनि स्वागत छ सदाझैँ सधैँको आइतबार झैँ राति 9:30 बजे हामी प्रस्तुत हुने गर्छौँ रेडियो एडलेड 101.5 मेगाहर्जमा हजुर कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर. आज पनि भनिहालेँ श्रोताहरू, सदाको आइतबार झैँ आज पनि म उपस्थित भइसकेको छु यहाँहरूको रेडियो सेटमा, र म अबको अर्को एक घन्टा तपाईँहरूको साथमा हुनेछु. रमाइला जानकारी, नेपाल सम्बन्धी न्युज, ताजा खबरहरू, अनि त्यसै गरी मिठा मिठा गीत सङ्गीत त छँदैछन् हाम्रो कार्यक्रमको मुख्य विषयवस्तुमा. र त्यसबाहेक पनि हामी एडलेडमा, साउथ अस्ट्रेलियामा नेपाली कम्युनिटीमा भइरहेका गतिविधि को बारेमा पनि यहाँहरूलाई जानकारी गराउनेछौँ. र श्रोताहरू, आजको कार्यक्रम म सुरु गर्न चाहन्छु प्रमुख समाचारहरू जुन चाहिँ विगत 2-3 दिनदेखि नेपाल र विश्वमा मुख्य हेडलाइन्स बन्न पुगेका छन्, ती बारेमा म यहाँहरूलाई जानकारी गराउन गइरहेको छु एज अ न्युज, एज अ रिपोर्ट. होइन श्रोताहरू, यसै गरी लास्ट 2 दिनदेखि पोखरामा हिम पहिरोभन्दा पनि बाढीको एकदमै चर्को प्रभाव परेको छ. त्यसबारे म यहाँ श्रोताहरूलाई एउटा रिपोर्ट जानकारी गराउन चाहन्छु. कास्कीको माछापुछ्री गाविस स्थित अन्नपूर्ण हिमश्रृङ्खला क्षेत्रमा थुनिएको सेती नदी शनिबार बिहान 81 फुटेर आएको भीषण बाढीले बगाउँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ. मृत्यु हुनेमा 8 पुरुष र 5 महिला छन्। बाढीले बगाएर 3 दर्जनभन्दा बढी बेपत्ता छन्। अन्नपूर्ण हिमश्रृङ्खलाको करिब 4,600 मिटर उचाइमा केही दिन अघि परेको पानीले त्यस क्षेत्रमा पहिरो गई सेती थुनिएको थियो. केही दिन यता हिउँ समेत पग्लेर आई जमेको ताल शनिबार बिहान करिब 9 बजे ठूलो आवाजसहित फुटेपछि माछापुछ्रे र सार्दी खोला गाविसका विभिन्न क्षेत्रमा भीषण बाढीले क्षति पुर्याएको हो. बाढीले खारापानी बजार बगाएको छ भने केही घरगोठ र पुल समेत बगाएको छ. मृत्यु भएकामा खारापानीका 70 वर्षीय गोपाल ताम्राकार र पिकनिक मनाउन गएकी पोखरा स्थित ला ग्रान्डी कलेजमा स्थानक तहमा पढ्ने पोखरा 8 बगाले टोलकी 19 वर्षीय अर्चना श्रेष्ठको मात्र शनाखत भएको कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले जानकारी दिए. 11 शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ. पोखरा वरपर सेती किनारमा भेटिएका अधिकांश शवको हातखुट्टा छुट्टिएर अङ्गभङ्ग भएको छ. राईले स्थानीय का केही घरगोठ, तातो पानी कुण्ड र पिकनिक गएका मानिस समेत बगेकाले बेपत्ताको यकिन विवरण प्राप्त भइ नसकेको बताए. स्थानीय र प्रहरीले भने 3 दर्जन हाराहारी मानिस बेपत्ता भएको बताएका छन्. बगेर मृत्यु हुनेमा सेती नदी आसपास बस्तीका केही केटाकेटी र विदेशी नागरिक समेत छन्। कास्कीका प्रहरी प्रमुख एसपी शैलेश थापाले बगेर बेपत्ता भएमध्ये केहीको मात्र विवरण आएको बताए. 70 वर्षका ढुङ्गे बुढा ला ग्रान्डी कलेजमै पढ्ने 21 वर्षीय चेतबहादुर थापा, 55 वर्षीय दोर्जे तामाङ, चस्मे बुढा भनिने 60 वर्षीय एक वृद्ध, 40 वर्षीय विष्णु गुरुङ र भुजेल थरका एक व्यक्ति हराइरहेका छन्। बाढीले खारापानीका दुई तले दुई पक्की घर र 16 वटा टहरा बगाएको छ. बालुवा लिन पुगेका GX3662 नम्बर सहित 3 ट्रक र GX2253 नम्बरको ट्र्याक्टर बगाएको प्रहरीले जनाएको छ. घटनापछि दिनभर सेना र प्रहरी र सशस्त्रको संयुक्त टोलीले घटनास्थल नजिक र बाढीले क्षति पुर्याएका विभिन्न ठाउँमा पुगेर उद्धार प्रयास गरेका थिए. उद्धार गरिएमध्ये घाइते मोहन ताम्राकार, उनकी छोरी माला ताम्राकार, तारा गुरुङ र प्रतीक्षा गुरुङको मणिपाल शिक्षण अस्पतालमा अस्पताल र सन्तोष गुरुङको गण्डकी अस्पतालमा उपचार भइरहेको छ। बाढीले खारापानी घुम्न गएका तीन रुसी पर्यटक समेत बगेर बेपत्ता भएका बाढीमा खारापानी घुम्न गएका तीन रुसी पर्यटक समेत बगेर बेपत्ता भएका छन्। उनीहरूसँगै रहेका अर्का एक रुसी र एक नेपाली भने सकुशल छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार रुसी नागरिकहरू चोपो सोगेल, इभाम लाम्खमो र पोलन चुक्ला बाढीमा बेपत्ता छन्। गाडीबाट ओर्लेर अघिअघि हिँडेका उनीहरू बाढीको पहिलो भेलमै बगेका थिए। पछि रहेका दुई भने बाँचे। 11 दिन अघि पोखरा आएका उनीहरू आइतबार काठमाडौँ जाँदै थिए। उद्धारसँगै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले हेलिकप्टर मार्फत पहिरो स्थलको अवलोकन गरेका छन्। माछापुच्छ्रे र अन्नपूर्ण हिमालका दुई भागबाट खसेको पहिरोले सेती नदी पुरेर बनाएको ताल शनिबार बिहान 81 फुटेपछि बाढी आएको उनीहरूले बताए। दुवै हिमालका दायाँ बायाँबाट पहिरो खसेर दुई तीन दिन यता नदी रोकिएको रहेछ। पश्चिम प्रेतनाका प्रेतनापति भिक्टर शमशेर राणाले हेलिकप्टरबाट निरीक्षण गरेर फर्केपछि सञ्चारकर्मीहरूसँग भने पहिरोले नदी थुनिएर बनेको ताल एकैपटक फुटेपछि बाढी आएको हो। हेलिकप्टरमा अवलोकन गर्न गएका पश्चिम क्षेत्रीय प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीले दुई हिमालको खोज भएर बग्ने सेती नदीलाई चट्टानयुक्त पहिरोले थुनेर राखेपछि ताल बनेको बताए। उनले शनिबार अबेर मात्र हेलिकप्टर मार्फत स्थलगत निरीक्षण गरेकाले थप अध्ययन आइतबार गर्ने बताए। भूगोलविदले भने हिमाली क्षेत्रमा हुने भूमिगत हिमताल फुटेपछि 81 बाढी आएको दावी गरे। भूगोलविद कृष्ण केसीले दुवै हिमश्रृङ्खलाको बीच भागतिर रहेको भूमिगत हिमालको मुख फुटेपछि अकल्पनीय बाढी आएको अनुमान गरे। हिमतालको फुटेको मुख र त्यसको पानीको मात्राका आधारमा यो अझै खतरनाक हुन सक्ने उनले बताए। यो हिमबाढी एक प्रकारको पर्वतीय सुनामी नै हो। केसीले भने पग्लिने क्रमसँगै हिमतालले धान्न नसकेपछि फुटेर यस्तो हुन्छ। वास्तविकता पत्ता लगाउन विस्तृत अध्ययन गर्नुपर्छ। बाढीले सेती नदी धमिलो बनाउने कमसल चुनयुक्त भाग काटेकाले पानीमा लेदोको मात्रा बढी देखिएको उनले बताए। 8-10 हजार वर्ष पहिले यस्तै हिम सुनामी आएरै पोखरा उपत्यका बनाइएको इतिहास पनि उनले उल्लेख गरे। यसै गरी आइतबार हेलिकप्टरबाट प्रभावित क्षेत्रको भ्रमणपछि फर्केका प्रधानमन्त्री बाबुराम भट्टराईले उद्धार कार्यमा अथवा चाहिँ पुरिएर बाढीले बगाएर मृत्यु भएका परिवारलाई तत्काल 1,00,000 रुपियाँ राहत स्वरूप प्रदान गर्ने बताएका छन्। त्यस्तै मृतकको क्रिया खर्चका लागि जनही 25,000 रुपियाँ दिने घोषणा पनि उनले गरेका छन्। आइतबार बिहान हेलिकप्टरबाट घटनास्थल पुगेका प्रधानमन्त्रीले घर बारविहीनलाई 25,000 रुपियाँ दिने घोषणा गर्नुका साथै घाइतेहरूको निःशुल्क उपचार गर्ने विश्वास दिलाएका छन्। शनिबार बिहान अन्नपूर्ण हिमश्रृङ्खलामा गएको पहिरोका कारण सेती नदीमा आएको बाढीले सर्दी खोलाको खारापानी तथा माछापुच्छ्रेको सादलमा ठूलो धनजन क्षति भएको थियो। उक्त घटनामा अहिलेसम्म 13 जनाको मृत्यु हुनका साथै 3 विदेशीसहित 36 जना हराइरहेका छन्। जसमध्ये 31 बेपत्ताको नाम सार्वजनिक गरिएको छ। पत्नी हिसिला यामी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विजय कुमार गच्छधारसहित घटनास्थल खारापानी पुगेका भट्टराईले उक्त प्राकृतिक विवादबाट भएको धनजनको क्षतिबारे जानकारी लिएका थिए। आधा घन्टासम्म आकाशबाट निरीक्षण गरेका प्रधानमन्त्री हेलिकप्टरबाट ओर्लेर घटनास्थलमा पैदल घुमेर जानकारी लिएका थिए। उनले हेलिकप्टरबाट पहिरो गएको अन्नपूर्ण हिमश्रृङ्खलाको निरीक्षण पनि गरेका थिए। घटनास्थलबाट फर्केर आएपछि प्रधानमन्त्रीले पीडित परिवारलाई सम्बोधन गर्नुका साथै राहत र उद्धारमा कमी नहुने आश्वासन दिएका थिए। प्रधानमन्त्रीले 18-20 वटा एक्सलाभेटर ल्याएर पुरिएकालाई तुरन्त निकाल्न निर्देशन दिएका थिए। बाढीले खानेपानीको पाइप बगाएपछि शनिबारदेखि उक्त क्षेत्रमा खानेपानी वितरण अवरुद्ध हुन पुगेको छ। र श्रोताहरू, अब यसै गरी नेपाली राजनीति नेपाली राजनीतिबारे एउटा रिपोर्ट। प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारमा काङ्ग्रेस र मधेसी मोर्चा सम्मिलित 11 सदस्यीय मन्त्री परिषद गठन भएको छ। नवयुक्त प्रधान नवयुक्त माफ गर्नुहोला नवयुक्त मन्त्रीहरूले शनिबार राति नै शीतल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेका छन्। मधेसी मोर्चाका तर्फबाट बनेका मन्त्रीहरूको भने मन्त्रालय तोकिएको छ। उनीहरूले महत्त्वपूर्ण मानिएका पुरानै कार्यभार पाएका छन्। काङ्ग्रेसबाट महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सूर्यमान गुरुङले शपथ गरेका छन्। संविधान सभा निर्वाचनपछि पहिलो पटक राजनीतिक सहमतिको आधारमा मन्त्री परिषद बनेको हो। बिहेबार राति भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठन गर्ने र संविधान सभाको म्याद सकिनु अघि काङ्ग्रेस नेतृत्वमा चुनावी सरकार गठन गर्ने पाँच बुधे सहमति प्रमुख दलहरूबीच भएको थियो। मन्त्री परिषद विस्तार गर्ने क्रममा माओवादीबाट बिहेबार राजीनामा गरेका स्थायी समितिका पाँचै सदस्य मन्त्री दोहोरिएका छन्। उपाध्यक्ष नारायण काजी श्रेष्ठ, सचिव पोस्ट बहादुर बोगटी, स्थायी समिति सदस्य वर्षमान पुन, टोपबहादुर रायमाझी र दिनानाथ शर्माको मन्त्रालय निश्चित भइसकेको छैन। मोर्चासँग भएको चार बुधे सम्झौताकै आधारमा सरकार गठन भएकाले भट्टराई नेतृत्वमा सरकारमा सहभागी हुने माओवादीको असन्तुष्ट पक्षले निर्णय गरेअनुसार कोही पनि मन्त्रीको सूचीमा परेनन्। साँझ 7 बजे निर्धारित शपथ कार्यक्रम काङ्ग्रेस र एमालेको निर्णय कुर्दै 2 घन्टा ढिलो भएको थियो। अन्य साना दलबाट 5 मन्त्री दिने बताइएको छ। माओवादी संस्थापन पक्षको स्रोतका अनुसार माओवादीबाट कम्तीमा वर्षमान पुनको पुरानै मन्त्रालय पर्ने सम्भावना रहेको छ। यसै गरी लामो समयदेखि अघि बढ्न नसकेको अम्लेखगञ्ज रक्सोल पेट्रोलियम पाइपलाइन भारतले बनाइदिने भएको छ। इन्डियन आयल कर्पोरेसनले नै पाइपलाइन निर्माण गरिदिने सहमति गरेको हो। केही दिन अघि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन बीच भएको आपूर्ति सम्झौतामा पाइपलाइन निर्माण गर्न आइओसी सहमत भएको हो। आइओसी नै पाइपलाइन निर्माण गर्न सहमत भएको छ। निगमका कामु कार्यकारी निर्देशक सुरेश कुमार अग्रवालले शनिबार भनेका हुन्, हामीले आइओसी पाइपलाइन निर्माणको सबै विवरण पठाउन भनेका छौँ। उनका अनुसार आइओसीले निर्माणको सबै विवरण पठाएपछि अध्ययन गरेर सो प्रस्तावलाई मन्त्री परिषदमा पठाइनेछ। पाइपलाइन निर्माणको निर्णय मन्त्री परिषदबाटै गर्नुपर्छ। अग्रवालले नयाँ मन्त्री परिषद आएपछि पाइपलाइन निर्माणको औपचारिक थालनी हुने जानकारी दिए। अहिलेकै मन्त्री परिषद रहेको भए एक सातामै पाइपलाइनको कार्य अघि बढ्थ्यो। उनले भने, नयाँ मन्त्री परिषद आउने भएकाले 15 दिनमा पाइपलाइनको सुरुवात गर्ने सोचमा निगम छ। उनले पाइपलाइन निर्माणका लागि कुनै समस्या नरहेको बताउँदै सार्वजनिक खरिद ऐन वा अन्य नीतिले नरोके काम तीव्र गतिमा अघि बढ्ने दावी उनले गरे। आइओसीले नै बनाइदिने भएकाले लगानीको कुनै समस्या भएन। अरू ऐन नियमले नछेके पाइपलाइन बन्ने निश्चित भयो, अग्रवालले भने। उनका अनुसार भारतले पाइपलाइन निर्माणमा लागेको खर्च नेपाल पठाउने पेट्रोलियम पदार्थबाट लिइनेछ। आइओसीले पाइपलाइन निर्माणमा लागेको खर्च हामीलाई पठाएको पेट्रोलियम पदार्थबाट निश्चित रकम लिएर कटाउँदै जानेछ, उनले भने। उसले 7 वर्षमा सबै रकम चुक्ता हुने प्रस्ताव हामीसँग गरेको छ। पाइपलाइन नेपालका लागि अत्यावश्यक भइसकेको बताउँदै अग्रवालले भने, पाइपलाइन होइन, नेपाललाई यो लाइफलाइन हो। नेपालमा आउने 70% पेट्रोलियम पदार्थ रक्सौल नाका भई आउँछ। पाइपलाइन निर्माणले पेट्रोलियम ढुवानी सस्तो पर्नेछ। पाइपलाइनबाट ल्याउँदा बन्द, हडताल, चुहावट र मिसावटको समस्या हुने छैन। उनले अहिले ट्याङ्करबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा मिसावट र लागत पनि महँगो हुने गरेको बताउँछन्। ट्याङ्करबाट ल्याउँदा पेट्रोलियम पदार्थमा मिसावटको समस्याले निगमको साख गिरेको छ, उनले भने। पाइपलाइनले निगमलाई गुणस्तरमा औँला ठड्याउने कार्य बन्द हुन्छ, उनले। पाइपलाइन निर्माण भएपछि ढुवानी व्यवसायीले घुँडा टेकाउने कार्य पनि बन्द हुने दावी गरे। ढुवानी व्यवसायीले अनावश्यक माग राखेर ढुवानी व्यवसायीले घुँडा टेकाउने गरेका थिए, अग्रवालले भने। यसले व्यवसायीको अनावश्यक दबाब खेप्नु पर्दैन। पाइपलाइन बढाउन 1.5 अर्ब रुपियाँ लाग्ने निगमको 2 वर्ष अघि गरेको अध्ययनले देखाएको थियो। निगमको विस्तृत सम्भाव्यता अध्ययनमा 41 किलोमिटर लामो यो दूरीमा पाइपलाइन बिछ्याउन उक्त रकम लाग्ने देखिएको थियो। यो रकममा जग्गा अधिग्रहण गर्ने जोडिएको थिएन र यसै गरी मन्त्रालय थपगढ सम्बन्धी अर्को एउटा रिपोर्ट, नयाँ सरकार बनेपछिको पहिलो मन्त्री परिषदले सहकारी तथा गरिबी निवारण र सहरी विकास मन्त्रालय थपेको छ। त्यस्तै यसअघिको वातावरण मन्त्रालयलाई विज्ञान तथा प्रविधिमा गाभिएको छ भने संस्कृति संसदीय व्यवस्था तथा सङ्घीय मामला मन्त्रालयलाई टुक्र्याइएको छ। स्थानीय विकासलाई सङ्घीय मामला तथा स्थानीय विकास बनाइएको छ भने संस्कृतिलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बनाइएको छ, मन्त्रालयमा गाभिएको छ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई विभाजन गरी भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय बनाइएको छ भने श्रमलाई श्रम तथा रोजगार बनाइएको छ। बैठकले कास्की घटनामा परेकालाई उद्धार गर्ने र तिनका परिवारलाई राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। त्यसै गरी बैठकले सङ्घीयताका लागि देशभर भएका आन्दोलन फिर्ता लिई वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह पनि गरेको छ। हजुर श्रोताहरू, अहिले मैले तपाईँलाई विगत एक हप्तादेखि नेपालमा भइरहेका विविध गतिविधिबारे एउटा सम्पूर्ण रिपोर्ट सुनाएँ र यस पछि म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको हाम्रो यो बसाइलाई अगाडि बढाउन चाहन्छु श्रोताहरू एउटा मिठो गीतबाट राजु लामाको स्वरमा रहेको छ यो गीत मेरो नेपाल। अहिलेलाई म प्रस्तुत गर्दैछु यो गीत यहाँहरूका लागि।
सजिएको छ सगरमाथा शिरबनी यहाँ उभिएको छ
हजुर श्रोताहरू, भर्खरै मैले सुनाएँ तपाईँलाई राजु लामाको स्वरमा मेरो देश मलाई लाग्छ प्यारो। हजुर श्रोताहरू, हामी सबैलाई आफ्नो देश प्यारो लाग्छ, आफ्नो भाषा, आफ्नो संस्कृति। हामी नेपाली जहाँ रहे पनि, विश्वको कुनै पनि कुनामा बसे पनि आफ्नो देश, आफ्नो भाषा, आफ्नो संस्कृतिको माया लाग्छ नै। आफ्नो देश, आफ्नो भाषा भनेको सबैलाई आफ्नो प्राणभन्दा प्यारो हुन्छ। श्रोताहरू, यसै प्रसङ्गमा म श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने, हामीले विगतका कार्यक्रमहरूमा पनि यस सम्बन्धी श्रोताहरूलाई जानकारी गराइरहेका छौँ। साउथ अस्ट्रेलियामा नेपाली संस्कृति अथवा नेपाली एउटा आस्थालाई बचाइराख्नका लागि यहाँ बस्नुभएका, साउथ अस्ट्रेलियामा अथवा एडिलेडमा बस्नुभएका नेपाली केही नेपाली व्यक्तित्वहरूले एउटा राम्रो कार्यको थालनी गर्न थाल्नुभएको छ। जुन कुरा यहाँहरूलाई थाहै छ, तैपनि म तपाईँहरूलाई जानकारी गराइहाल्छु। उहाँहरूले साउथ अस्ट्रेलियामा एउटा पशुपतिनाथको मन्दिर, नेपाली पशुपतिनाथको मन्दिर र त्यसबाहेक अनि बुद्धको मन्दिर अथवा भनेर एउटा मल्टिकल्चरल एउटा इस्टाब्लिसमेन्ट, मल्टिकल्चरल सेन्टरको इस्टाब्लिसमेन्ट गर्न खोजिराख्नु भएको छ। र यस विषयमा उहाँहरू विगत समय केही लामो समयदेखि यस कार्यमा चाहिँ उहाँहरू लागि पर्नुभएको छ र बेला बेलामा उहाँहरूको मिटिङ हुने र कसरी यस कार्यक्रमलाई अगाडि बढाउन सकिन्छ र कसरी हामी आफ्नो एउटा नेपाली पशुपतिनाथको मन्दिरको स्थापना गर्नका लागि हामी कसरी समर्थ हुन्छौँ भन्ने कुरामा उहाँहरू मिटिङ बसेर एउटा सहमति जुटाउने अथवा सहयोग कसरी जुटाउने भन्ने कुरामा छलफल गर्नुहुन्छ। यसै क्रममा उहाँहरूको हिजो मिटिङ बसेको रहेछ र उहाँहरूले हामीलाई जानकारी अनुसार गराएअनुसार एकदमै महत्त्वपूर्ण निर्णयहरू भएका छन् र त्यो बारेमा हामी हाम्रा श्रोताहरूलाई समग्र यो भोइस अफ साङ्ग्रिला मार्फत जानकारी गराउन चाहन्छौँ भनेर भन्नुभएको छ। र यसै क्रममा मसँग अहिले टेलिफोन सम्पर्कमा कवि भट्टज्यू हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। कविजी, स्वागत छ कार्यक्रममा तपाईँलाई। हेलो माफ गर्नुहोला श्रोताहरू, अहिले हाम्रो टेलिफोन सम्पर्क यो विच्छेद हुन गएको कारणले उहाँसँग सम्पर्क हुन सकेन। म फेरि उहाँसँग सम्पर्क गर्ने कोसिस गर्नेछु र अहिलेलाई भने म एउटा मिठो गीत सुनाउन जाँदैछु। आज तिम्रो कुरा चल्यो उदय सोताङको स्वरमा। उदय सोताङ भर्खरै साउथ अस्ट्रेलियामा आएर पनि उहाँहरूले प्रोग्राम गरेर जानुभएको छ र उहाँहरूको उदय सोताङको स्वरमा अहिलेलाई सुनाऊ आज तिम्रो कुरा चल्यो। हजुर श्रोताहरू, अहिले भर्खरै मैले तपाईँलाई सुनाएँ उदय सोताङको यो उदय सोताङको आवाजमा यो एकदमै मिठो गीत आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो। एकदमै रमाइलो गीत छ, अहिले ब्याकग्राउन्डमा सुनि पनि राख्नुभएको छ तपाईँहरू यो गीत। र श्रोताहरू, मैले जानकारी गराएअनुसार, पूर्व जानकारी गराएअनुसार यति बेला मेरो टेलिफोन सम्पर्कमा, स्टुडियोको टेलिफोन सम्पर्कमा कवि भट्टज्यू आइसक्नु भएको छ। श्रोताहरू, टेक्निकल कारणले गर्दाखेरि यसभन्दा अगाडि मैले उहाँको कल लिन सकिरहेको थिएन र अहिले चाहिँ उहाँ हामीसँग अनलाइन हुनुहुन्छ र म उहाँसँग कुराकानी गर्न गइरहेको छु कवि भट्टज्यूसँग। कविजी नमस्ते, अनि स्वागत छ तपाईँलाई कार्यक्रममा। हजुर, अनि तपाईँले जानकारी गराएअनुसार हिजो मात्रै तपाईँहरूको यो नेपाली पशुपतिनाथ र बुद्धको मन्दिर स्थापना गर्ने लक्ष्य लिएर तपाईँहरू जुन हिँडिराख्नु भएको छ त्यस विषयमा हिजो मात्रै तपाईँहरूको मिटिङ बसेको थियो र त्यस मिटिङमा केही महत्त्वपूर्ण निर्णयहरू भएका छन् भन्ने जानकारी गराउनु भएको थियो र यस विषयमा म के चाहन्छु भने कविज्यू, तपाईँ आफै नै यसबारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न।
अब यसमा हामीले खास पशुपतिनाथ मन्दिर लगायत एउटा सामुदायिक भवन निर्माणको सञ्चालन निर्माण गर्ने उद्देश्यले हामीले विगत 2 महिनादेखि हामी छलफलमा छौँ र यो प्रयासको निरन्तरता स्वरूप हामीले विभिन्न विषयमा छलफल गऱ्यौँ, जसमा नेपाली भाषीहरू बिचको एकता पहिलो थियो, त्यसपछि मन्दिरको नाममा संस्था खोल्ने या संस्थाको नाममा मन्दिर भन्ने यो विषयमा पनि छलफल गऱ्यौँ, फेरि मन्दिरको नामबाट संस्था खोल्ने हो भने प्रस्तावित नामहरूमाथि पनि छलफल गऱ्यौँ हामीले र त्यसमा अब सबैजना साथीहरूले संस्थाको रूपमै जाने र त्यो संस्था अन्तर्गत पशुपतिनाथ मन्दिर, लुम्बिनी मन्दिर र लगायत हाम्रा जति पनि धर्म सम्बन्धित पन्थहरू छन्, जस्तो वैष्णव साहेब भन्ने छन्, यी सबैलाई समेट्ने गरी विभिन्न हलहरूको व्यवस्था गरिदिने र सबै समुदायलाई समेट्ने गरी हामी जाऊँ भन्ने कुरा भयो, एउटा निर्णय हामीले गऱ्यौँ। र त्यसो हो भने संस्थाको नामको कुरा आयो, अब नामको बारेमा विभिन्न नामहरू प्रस्तावित भएका छन् होइन, यसमा धेरैजसो साथीहरू नेपाली कल्चरल सोसाइटी नाम सबभन्दा उपयुक्त होला भनेर भन्नुभएको छ, तर त्यो बाहेक पनि विभिन्न नामहरू आएका छन्। हिमालयन कल्चरल सोसाइटी नाम आएको छ, नेपाली फेस्टिभल सेन्टर भन्ने आएको छ, सनातन समाज भन्ने जस्ता नामहरू आएका छन् र यो नामहरू प्रस्तावित नामहरू छन् र यसमा अब छलफल गरौँ होइन, कुन उपयुक्त हुन्छ र संस्थागत रूपमै जाने हो र यो संस्था अन्तर्गत सबै नेपाली भाषीहरू हामी समेट्यौँ र जति पनि संस्थाहरू हुनुहुन्छ, जति पनि हाम्रा अहिले चलिरहेका संस्था र व्यक्तिगत रूपमा या संस्थागत रूपमा जति पनि चलिरहेका छन् र सामूहिक रूपमा भनौँ न जति पनि चलिरहेका छन् उहाँहरू पनि हामी नेपाली भाषी अन्तर्गत यो संस्था अन्तर्गत आउँ र नेपाली भाषीहरू हाम्रो कल्चर हाम्रो संस्कृति जे छ होइन त्यसको रक्षा गरौँ र त्यो एउटा थलो भनौँ न हामी आफ्नो भित्र दिलदेखि भनौँ मनदेखि नै जुन खुलेर हामी आफ्ना पर्वहरू भनौँ तिनीहरू मनाउने हाम्रो ठाउँ यो थलो बनोस् भनेर हामीले कुरा गऱ्यौँ र यो बाहेक हामीले विभिन्न हाम्रो साथीहरूलाई एउटा विभिन्न दायित्वहरू हामीले दिएका छौँ, त्यसमा पङ्कज पौडेल, दीपक विष्टजी र उहाँहरूलाई सरकारको तर्फबाट र विभिन्न सङ्घ संस्थाहरूको तर्फबाट कसरी फन्डहरू आउँछ र दर्ता गर्ने प्रक्रियादेखि लिएर होइन के छ त्यो सबै उहाँहरूलाई जिम्मेवारी दिएको छ। त्यो बाहेक राजु उपाध्यायजी अनि सुनिल शर्माजी म यसमा छु र यसमा विधान कसरी तयार गर्ने के कसो गर्ने भन्ने कुराहरू यसमा हामीले छलफल गर्छौँ र त्यो बाहेक जति पनि अरू साथीहरू हुनुहुन्छ राधा मल्लजीहरू आउनुभएको थियो र उहाँलाई उहाँ लगायत योभन्दा पहिला पनि निरन्तर रूपमा आइराख्नु भएको प्रजिता गेलाल अनि र उहाँहरूलाई पनि जिम्मेवारी दिएको छ कि महिला सहभागिताहरू कसरी गराउन सकिन्छ होइन त्यसलाई अगाडि र शर्मिला पन्तजी पनि हुनुहुन्छ त्यसमा अनि उहाँलाई जिम्मेवारी दिएको छ र त्यो बाहेक विनय पौडेल अनि सनताचार्य र मलाई फेरि प्रचार प्रसार गर्ने अनि अरू समुदायलाई कसरी जोगाउने होइन उहाँहरूलाई कसरी अगाडि ल्याउन सकिन्छ भनेर त्यसमा नवीन शर्माजी पनि हुनुहुन्छ अनि प्रदीप देवालीजीहरू पनि हुनुहुन्छ, रमेश जोशीजी हुनुहुन्छ, लेखनाथ पोखरेलहरू हुनुहुन्छ र उहाँ सबैलाई एउटा एउटा जिम्मेवारी दिएको छ र त्यसपछि अब कसरी अगाडि बढ्ने र यो संस्थालाई अब नाम फाइनल गरौँ, यहाँहरू जति पनि श्रोताहरू हुनुहुन्छ यहाँहरू पनि के नाम उपयुक्त लाग्छ होइन आफ्नो एउटा थलो जहाँ हामी खुल्ला दिलले आफ्ना पर्वहरू मनाउन पाऊँ, आफ्नो धर्म संस्कृतिलाई जोगाउन रक्षा गर्न केही भन्ने
हजुर कविजी, जस्तो तपाईँले विभिन्न नामहरू आएका छन् प्रस्ताव भएका छन् भन्नुभयो होइन, त्यसका लागि अब जस्तो श्रोताहरूले अहिले अब रेडियो मार्फत सुनिराख्नु भएको छ र अरू कुनै सूचना अथवा सञ्चारबाट थाहा पाउनु भए र यदि उहाँहरूले श्रोताहरूले कुनै हजुरहरूलाई सजेसन दिन चाहनुहुन्छ भनेदेखि तपाईँ के कसरी उहाँहरूलाई सूचना दिने अथवा चाहिँ उहाँहरूको राय यो नाम राख्दाखेरि उचित हुन्थ्यो होला भनेर राय राख्नलाई कसरी सम्पर्क गर्ने उसमा हुनुहुन्छ, त्यसमा कुनै छ तपाईँसँग सम्पर्कको लागि उहरू?
अब हामीले वेब पेज एउटा खोलेका छौँ, त्यसमा नेपाली भाषी भनेर छ, त्यसमा 240-250 जति हाम्रो साथीहरू बनिसक्नु भएको छ
हजुर,
र त्यसमा लगभग आउनुहोस् होइन त्यसमा साथी बन्नुहोस् त्यसमा
जो नेपाली भाषी भनेर फेसबुक पेज खोल्नु भएको छ
फेसबुक छ त्यसमा 240+ साथीहरू पुगिसक्नु भएको छ जुन साउथ अस्ट्रेलियामा हुनुहुन्छ एडलेड नेपाली भाषीहरू, त्यसमा फेरि आउनुहोस् को साथीहरू छुट्नु भएको छ भने उहाँहरूलाई पनि त्यसमा समेट्नुहोस् र त्यसमा हामीले राख्ने प्रत्येक हप्ता राख्ने गरेका छौँ, अपडेट के हुन्छ र यो हप्ताको पनि हामी आज भोलि राख्छौँ र त्यसमा आफ्नो कमेन्टहरू राखिदिनुहोस् कमसेकम हाम्रो त्यो रिक्वेस्ट होइन यहाँहरूलाई कि अब कमसेकम हामीले राखेको जुन फेसबुकमा राख्छौँ र त्यो लाइक एउटा लाइक डिसलाइक मात्रै होइन केही कमेन्ट गरिदिनुहोस्, केही छ यहाँहरूको भन्नु छ भने त्यसमा फोन नम्बरहरू पनि छ होइन त्यसमा भनिदिनुहोस् र आफ्नो के छ होइन यहाँहरू तर्फबाट के गर्न सक्नुहुन्छ होइन, हामी पहिलो फेजमा छौँ र पहिला त जगाम सबै कम्युनिटीलाई जगाम त्यसपछि के यस्तो यस्तो गर्ने भनेर भन्नुहोस् होइन, हामी आफ्नो राय दिन्छौँ यहाँहरू केही कमेन्ट दिनुहोस् र त्यो अनुसार हामी अगाडि बढौँ होइन, यो सबैको एउटा कम्युनिटी भनेको सबैको होस् भन्ने भावना होइन, आफ्नो आफ्नो हो भन्ने भावना जागोस् र यो यो नै हाम्रो चाहना हो होइन, कोही पनि नछुटौन् र सबै साथीहरू कमसेकम समेटिउन् भन्ने हाम्रो चाहना हो र यहाँ यस यहाँहरूलाई एकदमै स्वागत छ होइन। के छ के सिप छ, हामीसँग भएको सिप हामी दिन्छौँ, यहाँहरूसँग भएको सिपहरू के छ, टाइम छ भने टाइम दिनुहोस् होइन, सिप केही छ भने दिनुहोस्, हामी वेब त्यसपछि वेबसाइट बनाउँछौँ त्यसमा दिनुहोस्, त्यसपछि विधान फाइनल गर्छौँ त्यसमा दिनुहोस् होइन, अब त्यस मेम्बरसिपमा जानुपर्छ, चारैतिरको साथीहरू आउनुहोस्, हामी मेम्बर बनाऊँ र कति फन्ड उठाउन सक्छौँ, प्रपोजल बनाऊँ, त्यसपछि सरकारलाई एउटा रिक्वेस्ट गरौँ होइन, सरकारबाट जग्गा पाइयो भने हामी जता पनि बनाऊँ, एउटा सेन्टर पहिला बनाऊँ या मन्दिर बनाऊँ, त्यो छलफलको कुरा भयो होइन, हामी एउटा सेन्टर भयो भने कमसेकम त्योभित्र हामी सबै आउँ होइन, अब एउटा एक ठाउँमा हामी दसैँ मनाउँ कस्तो रमाइलो हुन्थ्यो होला होइन,
तिन
मनाउनु पायौँ, आज बुद्ध पूर्णिमा हो, बुद्ध पूर्णिमा हामी अरे बुद्ध मन्दिर बनाउन सक्यौँ भने बुद्ध नेपालमा जन्मेको होइन, बुद्ध पूर्णिमा हामी मनाउन सक्थ्यौँ,
अरू
बुद्धिस्ट थुप्रो बुद्धिस्ट साथीहरू हुनुहुन्छ यहाँ, उहाँहरूलाई हामी निमन्त्रित आमन्त्रित गर्न सक्थ्यौँ
होइन,
हामी अब मनाउनु पाएनौँ दुःखको कुरा कि हाम्रो कुनै नै छैन होइन, कम्युनिटी नै बलियो छैन अहिलेसम्म होइन, जति संस्थाहरू हुनुहुन्छ उहाँहरूले पनि गर्न खोज्नु भयो अवतरा गर्न सक्नु भएन, र व्यक्तिगत रूपमा ठाउँ ठाउँ भइरहेछ त त्यसले मात्रै हुँदैन, समुदाय सामुदायिक रूपमा गरौँ, कमसेकम नेपालको नाम होइन, नेपाली कल्चरलाई अगाडि बढाउँ, र यसको लागि सबै जति पनि जुनसुकै देशबाट आउनुभएको भए पनि नेपाली भाषीहरू सबै समेट्यौँ,
र
त्यसमा प्रयास जारी छ होइन, नेपाली भाषी जुन फेसबुक छ फेसबुक पेज छ त्यसमा सबै समेट्ने प्रयास गरेका छौँ, र अझै पनि जो छुट्नु भएको छ सबैजनाले उहाँहरूलाई समेटौँ र आउनुहोस् त्यसमा कमेन्ट गर्नुहोस् के छ होइन, कसरी गर्ने कसरी अगाडि बढ्ने, यो यहाँहरूको हो सबैको हो हामी सबैको हो।
हजुर हजुर कविजी, एकदमै राम्रो जानकारी दिनुभयो यहाँले, र आगामी कार्यक्रममा पनि अब तपाईँहरूसँग जुन कार्यमा लाग्नु भएको छ, एउटा नेपाली भाषी नेपाली भएर बसिसकेपछि एउटा नेपाली संस्कृति नेपाली परम्परालाई बचाइराख्नुपर्छ भन्ने एउटा उद्देश्य एउटा मान्यता लिएर लागिराख्नु भएको छ होइन, त्यसको लागि चाहिँ तपाईँहरूलाई धेरै धेरै शुभकामना छ, र आगामी कार्यक्रम आगामी दिनहरूमा पनि तपाईँहरूले राम्रो गर्दै जानुहोस्, सम्पूर्ण नेपाली कम्युनिटी लाई समेटेर अगाडि बढ्न सक्नुभयो भने त्यो नै राम्रो हुनेछ, र जानकारी गराइदिनु भयो आगामी कार्यक्रममा पनि, यदि तपाईँहरूसँग कुनै त्यस्तो राम्रो प्रगति विवरणहरू हुन् छन् भनेदेखि हामी भोइस अफ साङ्गिला मार्फत श्रोताहरूमाझ पुर्याउने कोसिस गर्नेछौँ, र अहिलेलाई धेरै धेरै धन्यवाद कविजी जानकारी गराइदिनु भयो,
यहाँलाई पनि एकदमै धन्यवाद छ होइन, यहाँहरूले अब प्रचार प्रसार गरिदिनु भएको छ र सबै नेपाली भाषीहरू घर घरमा यो खबर पुग्दैछ,
हजुर
यसको लागि धेरै धन्यवाद छ हजुरलाई पनि,
हजुर अहिलेलाई बिदा हुन चाहन्छु कविजी, हजुर हस् धन्यवाद, हजुर श्रोताहरू अहिले भर्खरै हामी कुराकानी गर्दै थियौँ कवि भट्टज्यूसँग, जुन चाहिँ जो एकजना यस्तो व्यक्तित्व हुनुहुन्छ, उहाँ मात्रै नभएर सम्पूर्ण नेपाली भाषीहरू जहाँ यहाँ साउथ अस्ट्रेलियामा बसिराख्नुभएको छ, उहाँहरू सबैले मिलेर एउटा नेपाली मन्दिर अथवा नेपाली एउटा फेस्टिभल सेन्टर अथवा चाहिँ विभिन्न नामहरू आए भन्ने कुरा गर्दै हुनुहुन्थ्यो उहाँले पनि, र त्यस्तै एउटा नेपालीपन भएको एउटा थलो बनाउने कोसिसमा हुनुहुन्छ, जुन चाहिँ आजलाई मात्रै नभएर भावी आउने पुस्तालाई पनि एकदमै राम्रो हुनेछ भनौँ न, नेपाली संस्कृति नेपाली परम्परा र नेपाली मूल्य मान्यता के हो भन्ने कुरा होइन श्रोताहरूले भनौँ न आगामी आउने पुस्ताले पनि जानोस् बुझोस् भन्ने उद्देश्यले एउटा लागि पर्नुभएको छ, त्यो एकदमै सकारात्मक र सराहनीय कुरो छ, र यसको लागि हामी उहाँहरूलाई शुभकामना दिन चाहन्छौँ, र श्रोताहरू अहिलेलाई भने म एउटा फेरि गीत सुनाउन चाहन्छु तपाईँहरूलाई, सबिन राईको स्वरमा रहेको छ यो गीत, अहिलेलाई भने यो सुनौ सबिन राईको आवाजमा, तिमी नै मेरो
Samo
हजुर श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला, यानि कि साङ्ग्रिलाका आवाजहरू रेडियो एडलेड 101.5 मेगाहर्जमा। र यदि तपाईँ यसलाई अनलाइन सुन्न चाहनुहुन्छ भनेदेखि, यदि अनलाइन सुन्न चाहनुहुन्छ होइन कि तपाईँ यसलाई अनलाइन पनि सुन्न सक्नुहुनेछ, त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radioadelaide.edu.au। र तपाईँ यस कार्यक्रमलाई फुर्सदको समयमा या फेरि सुन्न चाहनुहुन्छ भनेदेखि तपाईँ www.ipajournal.com मा गएर पनि यसलाई सुन्न सक्नुहुन्छ तपाईँको फुर्सदको समयमा। र श्रोताहरू, यसै क्रममा मलाई एउटा म्यासेज प्राप्त भएको छ, एउटा शुभकामना सन्देश आएको छ मेरो हातमा। यो शुभकामना सन्देश बर्थडे शुभकामना छ, जन्मदिनको शुभकामना छ भन्नुपर्दाखेरि, साउथ रोडमा बस्ने सिर्जना योगीलाई, उहाँका पति विक्रम योगी र उहाँका साथीहरू समीर, विपना र अनिताले जन्मदिनको एकदमै धेरै धेरै शुभकामना र उत्तरोत्तर प्रगतिको कामनाका साथमा अब बज्ने गीत सिर्जना योगीलाई सुन्न र सिर्जना योगी लगायत सम्पूर्ण श्रोताहरूलाई सुन्न अनि सुनाउन चाहन्छु भनेर यहाँ म्यासेज पठाउनु भएको थियो। र सिर्जना योगीलाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना, जन्मदिनको मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे भन्न चाहन्छु म भोइस अफ साङ्ग्रिलाको तर्फबाट। र अहिलेलाई म फेरि एउटा अर्को गीत सुनाउन गइरहेको छु, पागल बनायो प्रिय, शिव परियारको आवाजमा रहेको छ यो गीत। अहिलेलाई भने सुनौ श्रोताहरू यो गीत, पागल बनायो प्रिय।
पागल बनायो प्रिय यो दिल हरेर पागल पागल बनायो प्रिय यो दिल हरेर पागल बसंती रंग छरे बसंती रंग छरेरा जादू करेरा पागल पागल बनायो प्रिय यो दिल हरेरा पागल बसंती रंग छरेरा जादू करेरा पागल पागल बनायो प्रिय यो दिल
हजुर श्रोताहरू, अहिले भर्खरै मैले तपाईँलाई सुनाएँ शिव परिवारको आवाजमा एकदमै सुमधुर गीत पागल बनायो प्रिय भन्दै थिए शिव परिवार यहाँनिर। र श्रोताहरू, तपाईँलाई म एउटा अर्को एउटा जानकारी गराउन चाहन्छु। यहाँ जसले पनि नेपथ्यको कन्सर्ट छुटाउनु भएको छ र तपाईँ यदि अर्को एउटा कन्सर्टको हेर्न पाए हुन्थ्यो भन्ने उत्सुकतामा हुनुहुन्छ भनेदेखि तपाईँको उत्सुकता मेटाउने कोसिस भइरहेको होइन मात्र अब तपाईँहरूले लाइभ अर्को एउटा कन्सर्ट हेर्न सुन्न र त्यसको आनन्द लिन सक्नुहुनेछ। नेपालका एकदमै चर्चित रक स्टार रक सङ्गीतलाई एकदमै माथि उठाउनमा एकदमै ठुलो हात पुर्याउने कलाकार रबिन तामाङ यानि कि रबिन एन्ड न्यू रिभोल्युसन साउथ अस्ट्रेलियाको एडिलेडमा पर्फर्म गर्न आउँदैछन् जुन 22 तारिकमा। र यदि तपाईँ लाइभ म्युजिक मन पराउनुहुन्छ, रक म्युजिक मन पराउनुहुन्छ, र रविन तामाङको गीतहरू, रविन एन्ड न्यू रेभोल्युसनको गीतहरू सुन्न चाहनुहुन्छ लाइभ भनेदेखि तपाईँ जुन 22 तारिकमा उहाँको कन्सर्ट एडिलेडमा हेर्न सक्नुहुनेछ। स्थान रहेको छ फ्लावर्स लाइभ 98 North Terrace, र यसको बारेमा हामी तपाईँलाई आगामी कार्यक्रमहरूमा पनि जानकारी गराउनेछौँ। तर अहिलेलाई भने म रविन एन्ड न्यू रिभोल्युसनकै एउटा अर्को गीत सुनाउन गइरहेको छु, केटा केटी। हजुर श्रोताहरू, तपाईँलाई मैले भर्खरै सुनाएँ रबिन एन्ड न्यू रिभोल्युसनको यो गीत केटा केटी, र उनी अस्ट्रेलिया साउथ अस्ट्रेलियाको एडिलेडमा छिट्टै नै आफ्नो कार्यक्रम लिएर आउँदैछन् रबिन एन्ड न्यू रिभोल्युसन। तपाईँ यदि उहाँको गीतहरू लाइभ सुन्न चाहनुहुन्छ भने डन्ट मिस दिस प्रोग्राम। कार्यक्रम हुँदैछ 22 तारिकमा, सर माफ गर्नुहोला। श्रोताहरू, मेरो हातमा यसै क्रममा मेरो हातमा एउटा अर्को एउटा सूचना परेको छ, यो भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया भाषाको संयोजनमा साउथ अस्ट्रेलियामा बस्ने भुटानीको यहाँनिर अलिकति यो लेटर प्रिन्ट भनौँ न, यो फेसबुकमा आएको म्यासेज थियो श्रोताहरू, यसमा चाहिँ लेटर मिस भएको कारणले मैले यो एक्ज्याक्ट पढ्न सकिरहेको छैन. बासाको बासाले एउटा कार्यक्रमको आयोजना गर्दैछ. यो कार्यक्रममा कार्यक्रम यही शनिबार मे 12 तारिक आउने शनिबार मे 12 तारिक दिउँसो 12 बजेदेखि 4 बजेसम्म एलिजाबेथको फियरमोन्ट पार्कमा हुनेछ. रमाइला नृत्यहरू, गीत र अन्य अन्य सामग्रीहरू कार्यक्रमका आकर्षण रहेको सो संस्थाले जनाएको छ. सबै भुटानीहरूलाई यस कार्यक्रममा उपस्थित हुन अनुरोध गरिन्छ. यो बासाको तर्फबाट एउटा उहाँहरूको कार्यक्रम थियो. कार्यक्रम यही 12 मे 12 तारिकमा हुँदैछ. त्यसबारे एउटा छोटो जानकारी थियो श्रोताहरू. यसै क्रममा मसँग एउटा हेल्थ इन्फर्मेसन जस्तो एउटा हृदय रोगबाट बच्न खुसी भन्ने शीर्षकमा एउटा छ. वैज्ञानिकहरूले खुसी रहने व्यक्तिलाई हृदय रोग कम लाग्ने तथ्य प्रकाशमा ल्याएका छन्। अमेरिकाको हवार्ड स्कुल अफ पब्लिक हेल्थले 200 मानिसबीच गरेको अध्ययनपछि यस्तो निष्कर्ष निकालेको हो. सधैँ खुसी रहने व्यक्तिमा उच्च रक्तचाप र कोलेस्ट्रोल सम्बन्धी समस्या कम हुने उनीहरूले बताएका छन्. अध्ययनकर्ताहरूले मनोवैज्ञानिक अवस्था र हृदय रोगबीच सम्बन्ध हुने भन्दै निराश र तनावमा बाँच्नेहरूलाई हृदय सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने बताएका छन्. र श्रोताहरू, यसै क्रममा फेरि मलाई अर्को एउटा शुभकामना सन्देश प्राप्त भएको छ र यो शुभकामना सन्देश पनि सिर्जना योगीकै लागि रहेको छ. सिर्जना योगीलाई योभन्दा अगाडि पनि एउटा म्यासेज, शुभकामना म्यासेज आएको थियो. त्यो थियो जन्मदिनको शुभकामना. फेरि पनि अर्को एउटा शुभकामना आएको छ जन्मदिनकै. सिर्जना योगीलाई 11 किन्ट्रो एभेन्यू किल्बन बस्ने समीर भण्डारी विभिना थापाले मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे भन्न चाहनुभएको छ र उहाँलाई फेरि पनि जन्मदिनको शुभकामना. र श्रोताहरू, अहिलेलाई म फेरि एउटा अर्को गीत सुनाउन गइरहेको छु. दिपेश किशोर भट्टराईको आवाजमा रहेको छ यो देखी देखी नदेखे झैँ किन.
देखी देखी न देखे झैकिना, चिनी चिनी न चिने झैकिना, देखी देखी न देखे झैकिना, चिनी चिनी न चिने झैकिना, मलाई बिर्स्यौ कि कसो, मायान्तै बस्यौ कि कसो. सँगै बोल्दा का, सँगै हिँड्दा का, ती दिनहरूलाई, ती रातहरूलाई कति बिर्स्यौ कि कसो. हो देखी देखी नदेखे झैकिन, चिनी चिनी नचिने झैकिन, मलाई बिर्स्यौ कि कसो, मायान्तै बस्यौ कि कसो.
हजुर श्रोताहरू, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला र रेडियो एडलेड 101.5 मेगा हर्जमा. तर श्रोताहरू, अब कार्यक्रमबाट बिदा माग्ने समय आइसकेको छ. कार्यक्रमको अन्तिम चरणमा म आइपुगेको छु र आजलाई, आजको कार्यक्रमको निर्धारित समय सकिनै आँटेका हुनाले मैले यहाँहरूबाट बिदा माग्नुपर्ने हुन्छ श्रोताहरू. तर केही छैन, आज गइन्छ त अर्को आइतबार फेरि 9:30 बजे तपाईँहरू सामु मिठा मिठा गीत सङ्गीतका साथमा रमाइला जानकारी लिएर पुनः उपस्थित हुने नै छौँ. केही छैन श्रोताहरू, अर्को आइतबार फेरि भेटौँला यहाँहरूको यो साता रमाइलोसँग बितोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् र अहिलेलाई भने अर्को एउटा मिठो गीत सुन्दै गर्नुहोस् श्रोताहरू। Oh,